کتاب ایسے بھی اسلامی جو ترجمہ قربانی کا حضرت شیخ عبدالقادر جیلانی رحمت اللہ کی اسلامی مجالس کا مجموعہ ہے، جس میں سے ہماری اسی کو آپ کی مجلس میں پڑھا جا رہا ہے. اللہ پاک سے مانگ کر بیٹھیں کہ اللہ نے اس میں جو روحانی تاثیر رکھی ہے، نورانی تاثیر رکھی ہے، ایمانی تاثیر رکھی ہے، ایقانی تاثیر رکھی ہے، احسانی تاثیر رکھی ہے، ہمارے دلوں میں بھی اتر جائے تاکہ ہمارے دلوں کی بھی کام اصلاح ہو جائے، جو ہمارا اس مجلس سے اصل مقصود ہے. یہ بات بار بار عرض کی جاتی ہے کہ جب بھی اللہ ہمیں ایسی مجالس میں شرکت کا موقع عطا فرمائے تو ہماری طلب ہی ہونی چاہیے کہ ہمارا دل بن جائے، سمجھ جائے، پاک ہو جائے، صاف ہو جائے، شفاف ہو جائے، نفس کی علائشوں سے پاک، بگڑی ہوئی طبیعت کی علائشوں سے پاک، ماحول کی مادی اور گندی فضاؤں کی علائشوں سے پاک. اللہ کی یاد سے غفلت کی وجہ سے دل پر شیطان کا تسلط ہو جاتا ہے، یہ قرین بن جاتا ہے، یہ بھی دل میں علائشیں ڈالتا رہتا ہے، اس کے علائشوں سے پاک. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست مائیں گے، ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والے بنیں گے، اللہ کی عظمت کو، کبریائی کو، بڑائی کو، اس کے جلال کو، جمال کو، اس کی تمام صفات کے کمال کو پہچاننے والے بنیں گے تو ہمارے دل اللہ کے عطاق کو شوق اور رغبت سے گزارنے والے بنیں گے، اللہ کے ناخوانی سے ہمیں روکنے والے بنیں گے. دل کا اصلی کام تو یہ ہے، تصوف سے یہی صفائی مقصود ہے کہ دل کی صلاحیت درست ہو جائے. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو ہمارے دلوں کی صلاحیت درست ہوگی. اور یہ اشعار بھی ان کے لیے ہیں جو حضرت کے اس زمانے میں اس وقت اسی طلب کو لے کر آتے تھے، اس لیے ان کے اندر تاثیر ہے. اصل حضرت کا واضح جو ہے وہ عربی میں ہے، جس کا ترجمہ ہمارے قریب زمانے میں مولانا عاشق رائی میر کی رحمت اللہ فرمایا، جس میں سے پڑھا جائے گا. کچھ سطر پچھلی اتوار کی ہم پھر پڑھ لیتے ہیں، کیونکہ یہ اشعار تو بار بار پڑھنے اور سننے کے ہیں. فرماتے ہیں اللہ والوں کی بات کی تفصیل سے بات پچھلی دفعہ ہو چکی ہے کہ اللہ والے جو ہیں حالانکہ اللہ کی عبادت بہت زیادہ کرتے ہیں، خوف کے پاؤں پر کھڑے ہوئے طرح طرح کی باتیں کرتے رہتے ہیں، اور اس بنا پر حتاروں کی تعریف فرمائی ہے کہ وہ دیتے ہیں جو کچھ بھی ان سے بن پڑتا ہے اور ان کے دل ڈرتے رہتے ہیں. یعنی عبادت بھی کرتے ہیں اور عبادت کی جو قسموں میں سے ایک مالی عبادت بھی ہے وہ بھی کرتے ہیں، کہ جو کچھ بن پڑتا ہے وہ دیتے رہتے ہیں لیکن دل ڈرتے رہتے ہیں، بے خوف نہیں ہے پھر بھی دل ڈرتے رہتے ہیں کہ اللہ کی شایان شان کام نہیں ہو سکا. عمل کر کے سمجھتے ہیں کہ اس کی شایان شان نہیں ہو سکا ہیں، اور ارشادات خداوندی کی تعمیل کرتے ہیں، اس کے منہیات سے بچتے ہیں، ہر حکم کی تعمیل کرتے ہیں، ہر جس چیز سے منع کیا اس سے بچتے ہیں. اور فرماتے ہیں کہ میری ڈالی ہوئی مصیبت پر صبر کرتے ہیں، تقدیر پر جو فیصلے ہیں، جو ناگواریاں آتی ہیں، جو مصائب آتے ہیں، اس پر بھی کیا کرتے ہیں، صبر کرتے ہیں، اور میری احسان پر شکر گزار بنتے ہیں، اور اپنی جان کو، اپنے مال کو، اپنے بچوں کو، اپنی آبرو سب کو میرے علم سابق یعنی تقدیر کے حوالے کرتے ہیں. इस सब के होने के बावजूद उनके दिल मुझसे खायफ व तरसान रहते हैं। अल्लाह पाक हमारे दिलों को भी ऐसा बना दे कि अमल तो करते हैं लेकिन अल्लाह पाक की अजमत और किबरियाई जो उनके दिलों पर खुल गई है उसके साथ सामने कुछ भी नहीं हुआ, हक अदा नहीं हुआ। और इसकी साहिब मार्फत को जब आखिर के मुताबिक जोर नसीब होता है तो आखिर से कहता है मुझसे अलग हो, मैं तो दरवाजा खुदावती का खड़ा हूँ ना के तेरा। ये एक बार पिछली तफाती तफसील से बताई जा चुकी कि ये हमारे अखूब से दरवाजा खुलवाते हैं, लेकिन ये इनका हाल है अल्लाह वालों का। हम तो दुनिया की लज्जत तो ही में इतने फंस गए हैं कि इन्हीं को छोड़ने को तैयार नहीं हैं, और ये आखिरत की लज्जतों से भी क्यों क्यों इन लज्जत खालिक को चाहते हैं, हम मज़ों को चाहते हैं, ये मज़ों के खालिक को चाहते हैं। ये फर्क है, ये जरा बात ऊंचे दर्जे की है। माते हैं मुझसे अलग, मैं तो दरवाजा खुदा रामी का खाम ना के दे, मेरे नजदीक तू दुनिया गैर अल्लाह होने के सब जैसा है। दुनिया मुझको तुझसे रोकती है, तू मुझको मेरे दरवाजा जल्द जलाल से रोकती है, और जो चीज मुझको से रोके उसकी कोई कदर न चलती। साहेब तालिब मौला के कलाम को सुनो, तालिब मौला अल्लाह करे हम भी बाजू जो मौला के तालिब हैं, जो अल्लाह के तालिब हैं वो उनके कलाम को सुनो। ये इल्म खुदावंदी का मगज है और हक तआला को अपनी मखलूक से और अपनी मखलूक के मतलब जो कुछ मसूद है उसका खुलासा है। और ये हालत है अम्बिया अलैहिस्सलाम की, मुरसलीन की और औलिया सालहीन की कि इनमें से किसी ने भी आखिरत को मकसूद समझकर तलब नहीं किया। मकसूद किसको रखा? अल्लाह को, जो आखिरत का खालिक है, जो दुनिया का खालिक है। हमें ये बात अजीब इसलिए लग रही है, हम दुनिया की लज्जतों ही में इतने मनहूमित हैं, इन मादी लज्जतों ही में फंसे हुए हैं, इनके खालिक की तरफ हमारा इल्तफात ही नहीं है। यहां फरमाते हैं ऐ दुनिया के बंदो और आखिरत के बंदो, तुम अल्लाह ताला उसकी दुनिया और आखिरत से नावाकिफ हो। बड़ी फिर वो बात करूंगा तुम्हारी अपनों से बात है। ऐ दुनिया के बंदो, जो दुनिया के तालिब इसमें फंसे हुए हो, और आखिरत के बंदो, जो आखिरत के मज़ों के तालिब हो, तुम अल्लाह ताला और उसकी दुनिया आपको से नावाकिफ हो। अगर वाकिफ हो जाए यानी मार्फत हासिल हो जाए और पहचान जाओ तो इनके खालिक को तलब करो। तुम इंसान नहीं बल्कि दीवार हो कि मैं जिसको देखो वो अल्लाह के सिवा का तालिब हो रहा है। तेरा बुत दुनिया बनी हुई है, तेरा बुत आखिरत बनी हुई है, और तेरा बुत मखलूक बनी हुई है, और तेरा बुत ख्वाहिशात और लद्दाख बनी हुई है, और तेरा बुत मदह सना बनी हुई है, और मखलूक में मकबूलियत बनी हुई है। अल्लाह के साथ जो कुछ भी सब बुत है, अल्लाह वाले सिर्फ ज़ात हक के तालिब हुआ करते हैं। अल्लाह वाले सिर्फ ज़ात हक के तालिब हुआ करते हैं। दुनिया और आखिरत की नेमतें दरवाजे खुदावंदी पर उनको खलाई जाती हैं। दुनिया और आखिरत की नेमतें इन अल्लाह वालों जिन्होंने अपने दिलों के अंदर ये सलाहियत हासिल कर ली कि अल्लाह के अलावा हर चीज का ताक़त दिल से निकल गया। ये कहना तो आसान है, मैंने भी कह दिया, आपने भी सुन लिया, लेकिन इसकी हकीकत इसकी लज्जत ये आसमान है जो ये फरमा रहे हैं। कि ये अल्लाह वाले जिन्होंने अपने दिलों के अंदर इस आदत को हासिल कर लिया, इस कैफियत को हासिल कर लिया, यानी दुनिया के और आखिरत के खाली को पहचान लिया और उससे दिल का तासर ले लिया और दिल में उससे ताल्लुक मजबूत हो गया, इनको फिर दुनिया की नेमतें भी आखिरत की नेमतें भी दरवाजे खुदावंदी पर खलाई जाती, ये भी लिए नहीं मिलती है, तबीब के घर में खिलाई जाती है कि तबीब इनमें से जो चीज भी चाहे ले और मरीज को खिला दे। तबीब जानता है, जिसने इस फन को सीखा हुआ है कि मरीज के लिए कौन सी चीज मुजर है और कौन सी मजे की चीज है। तो यहाँ इनको तबीब के घर में खिलाई जाती है, कि जो चीज जैसे मरीज है ऐसे मरीज हैं, तो इसकी रियायत करते खिलाई जाती है। मुनाफिको, तुम इस हाल से बेखबर हो, करता रहता हूँ कि हजरत के सामने हजारों का मजमा होता था, जैसे सुना हमने, जैसे पढ़ा हमने, जिसमें से रब और हर इश्तेदार के लोग होते थे, किसी की तरफ उंगली भी उठाई कभी है, लेकिन बात ऐसी फरमाते थे कि बंदा समझ जाता था कि ये तो उसने मुनाफों को खराब कर रहे हैं। ऐ मुनाफो, तुम इस हाल से बेखबर, ये जो बात बता रहा हूं ये एक आला दर्जे की बात है, तुम बेखबर हो। मुनाफिक तो इस मजमून का एक हर्फ सुनने की ताकत रखता, अगर सुने उस पर क़यामत टूट पड़े, क्यों तो हक बात को सुन भी नहीं सकता और मेरा कलाम हक है, मैं बरसर हक हूं। ये तहदीस से भी नेमत पर कह रहे हैं कि जो नेमत अल्लाह ने उनको दी और उनके दिल की सलाहियत भरी, उनके दिल से मखलूक का तासर बिल्कुल निकल गया, खालिक का तासर, वो हर चीज के अंदर अल्लाह की कुदरत को मुशाहदा फरमा रहे थे, हर चीज में अल्लाह के तसर्रुफ को मुशाहदा फरमा रहे थे, उसकी सिफात का मुशाहदा फरमा रहे थे, उसके अफाज का मुशाहदा फरमा रहे थे, हैं? इसलिए फरमा रहे हैं कि मुनाफो तो इसकी सलाहियत रखता ही नहीं है कि इस कलाम को एक हरम भी सुन सके, इस पर तो क़यामत टूट पड़े, क्यों कि हाथ बात को सुन नहीं सकता और मेरा कलाम हाथ है, मैं बरसर हाथ हूँ, मेरा कलाम हाथ ताला की तरफ से है ना कि मेरी तरफ से, शरीयत की तरफ से है ना कि हवस की तरफ से, यानी जो बात कह रहा हूँ शरीयत से हट कर नहीं कर रहा। ये कौन है? शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह, जामे हैं शरीयत के, तरीकत के। आज का जहां सूफी कहता है ये तरीकत और है शरीयत और है, गलत है। तरीकत शरीयत से हटकर नहीं है, शरीयत ही असल है, तरीकत शरीयत के अंदर का मार्ग है, तरीकत तरीका है शरीयत पर चलाने के लिए, शरीयत पर डालने के लिए, इसलिए फरमा रहे हैं है? कि मेरा कलाम हक तआला की तरफ से है ना कि मेरी तरफ से है, शरीयत की तरफ से है ना कि हवस की तरफ से है। अगर क्या कीजिए कि तेरी दिमाग समझ पर आफत है कि समझता नहीं, तुझ पर अफसोस कि तूने इल्म तो हासिल किया मगर अपने इल्म पर अमल ना किया, फिर तेरा इल्म तुझको फिर किस तरह होगा। ये उन उलमा को कह रहे हैं जिन्होंने जाहिर तौर पर तो उलूम सीखे लेकिन अमली तौर पर इख्तियार नहीं किया। हमारे हजरत फरमाते थे रहमतुल्लाह कि आज के उलमा जो हैं तकरीर का फन सीख लेते हैं, मेंबर पर बैठकर दुश्मनी तकरीर कर लेते हैं लेकिन दिल उनके शक के अंदर अटक रहे, जो अमली जिंदगी इख्तियार नहीं कर रहे हैं, बयान कर रहे हैं, इनके दिल की शक के अंदर अटक रहे हैं। ये तो تصرف اسی صفائی کا نام ہے. جب دل کے اندر یہ صفائی آ جاتی ہے تو پھر اللہ پاک کے کلام کو اس کی منشا کو سمجھنا آسان ہوتا ہے. تو ماں تو نے علم تو حاصل کیا مگر اپنے علم پر عمل نہ کیا تو تیرا علم تجھ کو مفید کس طرح ہوگا؟ تو نے بھی جب جوانی کے زمانے میں مشاہ کی خدمت ہی نہیں کی, اب اپنے بڑھاپے اور ضعیفی کے عالم میں کیا خدمت کرے گا؟ جو صلاحیتوں سے بھرپور زمانہ جوانی کو ہوتا ہے اس نے اپنی انانیت کو ختم کرنے کے لیے, اپنی نفسانیت کو مغلوب کرنے کے لیے ان اللہ والے مشائخ کی خدمت میں نہیں رہا جن سے یہ صلاحیت حاصل کرتا کہ حقائق تجھ کو بھی کھلتے رہے نا. اب بڑھاپے میں تو کیا کرے گا؟ مرتے وقت ہر مومن کی آنکھ سے پردہ اٹھ جاتا ہے اور اس کے جو کچھ بھی نعمتیں اور جنت میں مہیا ہیں اس کو نظر آ جاتی ہیں کہ خوبصورت حوریں اور غلمان اور جنت کی خوشبوئیں جہاں اس کو پہنچنا ہے اس کی طرف اشارہ کرتی ہیں کہ آؤ ہم سب تمہاری منتظر ہیں. بس موت اور سکرات اس کی لذیذ بن جاتی ہے. میں نے پڑھ لیا آپ نے سن لیا, اللہ سے مانگو اللہ ہمارے دلوں کو بھی بنا دے, ہمارے دلوں کی اس احساس کو اس ادراک کو اللہ بیدار سے بنا دے. موت کے نام سے وحشت ہے, ڈر خوف کیوں جی. موت کے لفظ سے لیکن اللہ والے ہیں موت کو محبوب سمجھتے ہیں, محبوب سمجھتے ہیں. کیوں؟ اللہ سے ملاقات کا ذریعہ, اللہ سے ملاقات کا شوق جن کو ہوتا ہے تو سکرات ان کے لذیذ بن جاتی ہے. حق تعالیٰ ان کے ساتھ بھی وہی برتاؤ فرماتا ہے جو آسیہ علیہ السلام کے ساتھ کیا تھا. جانتے ہیں آسیہ علیہ السلام فرعون کی بیوی, کیا حال کیا فرعون نے اس کے ساتھ؟ اب ظاہر میں کیا نظر آ رہا ہے, کیا 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 نظر آ رہا ہے؟ وہ اللہ سے کیا سوال کر رہا ہے؟ قرآن میں بتایا اللہ نے کیا سوال کر رہا ہے؟ ان کو پھر دکھایا جا رہا ہے جنت میں. تو یہ ساری تکلیف ان کے لیے کیا ہو گئی؟ مزیدار بن گئی. ظاہر میں تکلیف ہے, ہم تصور نہیں کر سکتے کیا بھی تھی, لیکن یہ ساری آسان کیوں ہو گئی؟ اس لیے ہم بات کہ موت اور سکرات اس کی لذیذ بن جاتی ہیں. حق تعالیٰ ان کے ساتھ وہی برتا کماتا ہے جو آسیہ علیہ السلام سے کیا تھا. اور بعض ایمان والے ایسے بھی ہوتے ہیں کہ بننے سے پہلے ہی اس سے آگاہ ہو جاتے ہیں, بس ہر کوئی نہیں, مگر وہ مقرب اور منتخب اور محبوب بنتے ہیں, ہر ایک نہیں. اے خدا پر اعتراض کرنے والے اور مصیبت کے وقت بلبلا جانے والے بے فائدہ بکواس مت کر, تقدیر کو نہ کوئی رد کرنے والا رد کر سکتا ہے نہ کوئی روکنے والا روک سکتا ہے. یہ بات پکی ہے جس چیز کا اللہ نے فیصلہ کر دیا لکھ دیا, جو تقدیر میں لکھا جا چکا وہ ہو کر رہے گا. تقدیر کو نہ کوئی رد کرنے والا رد کر سکتا ہے نہ روکنا روک سکتا ہے. اس لیے شان تسلیم اختیار کر, شان تسلیم. کو تسلیم کر لے, اس پر راضی ہو جا, اس کے فیصلے کو مان لے. کھوپڑ تو رہے گا, یہ اللہ والے شان تسلیم اختیار کر لیتے ہیں, اس میں کوئی راحت ہوتی ہے, کوئی راحت ہوتی ہے. میں تو اکثر عرض کرتا ہوں کہ اللہ نے شکر ہے اللہ نے نیاسے اللہ والے ہیں, ان کی صحبت میں رہنے کی توفیق عطا فرمائی کہ ظاہری طور پر جسم کی تکلیف بھی ہمارے سامنے ہے اور ان کے دل کا اطمینان بھی ہمارے سامنے ہے. عام بندہ کبھی سوچ بھی نہیں سکتا. ہمارے حضرت کے انسان اکثر کرتا ہوں کیونکہ ہمارے سامنے ایک زندگی کا ایک زمانہ ہم نے دیکھا, ہم عام بندہ نہیں برداشت کر سکتا. میں نے کئی بار واقعہ بیان کیا ہمارے حضرت کے خلیفہ نواب بشیر قلندر صاحب کا, رحمت اللہ علیہ ہو گئی, رخصت ہو گئی, ماشاء اللہ اللہ والے تھے, صاحب اطراف لوگوں میں سے تھے. ایک دفعہ اللہ سے مار بیٹھے حضرت کی تکلیفوں, کیونکہ حضرت کے بہت قریب تھے. تو تکلیف کا اندازہ ان کو تھا کہ حضرت کی تکلیف. اب محبت کے رنگ میں اللہ سے مان بیٹھے کہ اللہ حضرت کو راحت دے دے, ساری تکلیفیں مجھے دے دے, حضرت کی ساری تکلیفیں مجھے دے. گھر میں مان بیٹھے خود مجھے بتائی بات, انہوں نے مولانا شکر اللہ صاحب کو بتایا رات کو یہ بات مانگی, مان وہ آپ کی تکلیفیں ساری ہیں. تو میری جو حالت ہوئی ہے جیسے کسی نے شکنجے میں کس دی, اتنی تکلیف تھی کہ میری برداشت سے باہر ہو, چیختا چلا اٹھا. وہ حضرت کب سے برداشت کر رہے تھے اور چہرے پر کبھی تاثر نہیں تھا, کبھی آ نہیں کہا نہیں. اٹھ کے بیٹھ نہیں سکتے, کھڑے نہیں ہو سکتے. داما جی اٹھا کر جاتے تھے واش روم کے اندر جانا سر, پھر میں بڑی تھی میں ماشاء اللہ ماضی چہرہ بتاتا تھا کہ ماضی نہیں فرماتے تھے. قاری افتخار صاحب رحمت اللہ علیہ وہی رخصت ہو گئے, وہ بتاتے تھے کہ ہم نے پوچھ کر کر کیا حال ہے, فرماتے اللہ کا شکر ہے اس چارپائی پر انہوں نے بادشاہ بتا فرما دی. یہ جو مطلب غور کروں گا, آج کا بوڑھا کہتا ہے میں تو ہل نہیں سکتا, کہیں جا ہی نہیں سکتا, میں تو کھا ہی نہیں سکتا, میں تو یہ نہیں یہ نہیں, وہ اتنے کچھ کہنے کرتا گیا فرما رہے ہیں اس چارپائی پر انہوں نے بادشاہ بتا. میری ساری ضروریات اللہ کے یہاں چار گیٹ پوری فرما رہی ہوں. یہ ہے تشان تسلیم کہ اس پر راضی ہیں, تقدیر کے فیصلوں پر راضی ہیں. پھر ایک بات میں بتائی کئی دن پہلے بھی ذکر کی کہ ایک دفعہ حضرت سے یہ کہا گیا درمجی صاحب کے ذریعے سے, اللہ سے کشف کلام کرتے تھے, ایک دفعہ سوال کریں سب تکلیف میں کرنا ہے, ایک دفعہ کیا کریں سوال کریں. جو مزہ اس کے اندر ہے جو چھٹتا ہے وہ کوئی سوال نہیں کرے گا. بات یہ ہمیں تکلیف نظر آ رہی ہے, ہم کو اس میں مزہ آیا جائے گا نہیں. مجھے ابھی تک نہیں آتا کہ جیسے یہ بات کہی گئی حضرت پر یہی کہتے تھے میں مشرق بن, اب یہ چھوٹا تو کام جائیں گے. یہ راضی بات تھا کہ جو اس نے میرے لیے ہاتھ تجویز کیا ہے میں اس کو ہاں میں کیوں سوال کروں. میں دیکھیں یہ بات ہے دراصل سال پہلے بات کرتی جا رہی ہم نے بھی دیکھے ایسے نتیجے میں شان تسلیم کر یہاں کہہ رہے ہیں. تو مولانا शीत भगत साहब कहते हैं मेरी भी हालत हुई है, मतलब मेरी तो रात ऐसे गुजरी और सुबह होते मैंने बेटे से कहा बेटा जल्दी कर गाड़ी निकाल के पास दादा जी के पास। ये तो जो पार्क है कैपिटल पार्क है वहाँ मस्जिद थी, वहाँ होते तो जमाने की बात है हजरत के करनापुर के पास है। जब लेकर आ गए हजरत मुस्कुरा गए, कुछ ऐसी दुआ क्यों मांगा था जी। ये बासबुल लोग हैं, बासबुल लोग पता लग गया कि क्या हो रहे हैं। कहते अल्लाह का शुक्र है कि हजरत को कहते हैं तो मेरी हो तकलीफ देखिए। आज से पहले अल्लाह ने हमें ऐसे मजे दिखाए, ऐ खुदा पर इकरार करने वाले और मुसीबत पर बिंदला जाने वाले बेफायदा बकवास मत कर। तकदीर को ना कोई रद्द करने वाला रद्द कर सकता है, ना कोई रोकने वाला रोक सकता है। तो ये राजी ये अल्लाह वाले राजी है, शाम तस्लीम इख्तियार करके पूरी राहत हासिल हो ये राहत में, क्योंकि शाम तस्लीम इख्तियार कर ली ये रात और दिन ये जगह बाद दीगरे आते रहती हैं कहकर लौटा देना तेरे इन काम में है इस बात कर रहे हैं। जब रात आती है तो आ ही जाती है, खा तो राजी हो हमारा यही आप देखा है कि दोनों तेरी ख्वाहिश के खिलाफ भी आते ही रहते हैं। अगली बात जो है यही आप अल्लाह कदर का, यही आप अल्लाह कदर का खा तेरी खा के मतलब नुकसान तो राबी नाराज अलग अलग न रहेंगे। फिर अर्ज कर रहे ये मजमून हमारी अक्लों से बहुत पूछा है। हम तो कहते हैं हम तो ये करने वो करने ये करने ये अंदर वाले ये इनकी दिल की हालत बन गई है। ये वाकई हम कहते हैं राजी बरा ये राजी बरा हैं। यह शब अखलास आवे तो इसको मदूर कर और रोजे तमगरी को रुखसत कर आसान है। शरे खलास आ रहे उसको मंजूर कर और रोजे तमगरी को रुखसत कर दे, और जब शबे मर्द आए इसको तस्लीम कर और रोजे आपकी उसको अलविदा कह दे। यही हमने देखा है इन अल्लाह वालों मर्ज कर ऐसे राजी ऐसे राजी, उनका चेहरा बता रहा है डॉक्टर कि उम्र इतनी है, मर्ज की नौयत भी डॉक्टर जानता है और चेहरे पर इत्मीनान भी हैरान है कि ये हमने ऐसा मरीज नहीं देखा था। कैसा इत्मीनान, एक अल्लाह वाले ने दुआ मांग के चक के बता दिया है कि वो तकलीफ कितनी थी और जो चक्रे कई साल से चक्रे और डॉक्टर साहब ने बताया ना एक दफा अपने इसहाक साहब हजरत के खलीफा जिनको हजरत के नवाज जनाजा पढ़ाने की सहाबत नसीब हुई हजरत की बहुत करीब थे माशाल्लाह बहुत अल्लाह वाले थे। तो फरमाते हैं फोन आया हजरत के घर से कि बाबा जी बेहोश हैं कोई डॉक्टर लेकर आओ। तो मैंने कहा कि बेटा पोते नहीं बच्चा था बच्चे नहीं पहुंचे घर में बड़ा कोई था नहीं औरतें थी तो बेचारी परेशान हो गई तो बच्चे से फोन करा दिया मैंने। और मुझे पता था कि ये जमाना हजरत का वो था कि ज्यादा वक्त गुजरता था उनका इस पकड़ाव में, अब इस पकड़ाव का लफ्ज कहना और है इसका समझना और है। नहीं समझ सकते मुस्तहक एक हालत के अंदर अल्लाह की मोहब्बत में उसकी माहियत में उस ऐसी माहियत होती है कि बिल्कुल जैसे बंदा बेहोश हो गया वो मसल है ना एक हाल है हम मना नहीं समझ सकते तो मुझे तो पता था हाफिज साहब सब फरमाते हैं कि हजरत उसने क्योंकि कई दफा ऐसे हुए लेकिन वो घर में तो कहते कहने को कह तो दिया लेकिन मुझे शाम शायद इस घर से फोन नहीं कभी आया इस घर से फोन कभी कभी आज फोन आ गया अब मेरा गुमान गलत तो वही है चलो क्या किया था लेकिन घर से फोन कभी नहीं आया तरबियत ऐसी घर वालों की हुई थी वो तो औरतें थी घर में घबरा रहे हैं बच्चे थे फोन कराती है वरना ये राजी बरदा कहते मेरे एक दोस्त थे मेजर साहब कार्डियोलॉजिस्ट इंटरनेशनल रिक्रूट के शोहरत याद थे बड़े माहिर एमएच में मिलिट्री हॉस्पिटल में मैं उनको लेकर आ गया हजरत के पास आया हजरत बैठे हुए मुस्कराने तो मैंने जो कहा था वही निकली बात हजरत उसको साल से वापस आ चुके थे वो तो मतलब मैंने बताया ना औरतें भी घबराने बच्चे से कराती तो उसने कौन है मैंने कहा डॉक्टर है तो मैं वो नहीं जो ये समझते हैं मुझे वो जिस समय मैंने कहा तो अब डॉक्टर साहब आगे अपना मायना कराई है क्या करेंगे कि आपको देखेंगे सर तब उन्हें पेश कर देते थे डॉक्टर साहब ने अपना स्ट्रेट को निकाला और हजरत को देखना शुरू किया आगे पीछे अंदर वो बड़ी देर रहे बहुत देर रहे बाद में कहते मुझे कहा उन्होंने कि मैं देर क्यों लगाएंगे मरीज एक दिन बिस्तर पर लेटा है तो उसके जिस्म से खास किस्म की एक स्मेल एक बदबू आती है जिसको डॉक्टर महसूस करता हम नहीं कर सकता जी ये जो फरमा रहे हैं एक दिन में भी और ये कितने सालों से पड़े हुए हैं बिस्तर पर तो स्मेल क्या है खुशबू है बदबू की वजह क्या है मैंने देर लगाई है स्ट्रेट लगा लगा के उस खुशबू को ले ली उसके बाद हैरत की बात किया कि उम्र उनकी 100 साल से ज्यादा और दिल की हालत का जैसे कि 28 साल का जवान दिल की हालत जैसे 28 साल ये राजी कर रहा है ये तो मैं हम जब पढ़ रहे हैं हजरत शेख अब्दुल कादिर जिलानी तरह के अशारा उस जमाने के हैं हजरत ने मुशाहदा कर ऐसे राजी थे बिल्कुल ठीक और मैंने कहा एक बार बता भी हमारे साथी ने दुआ मांग के खुद कर दिया इधर ही डॉक्टर बता रहे हैं कि इस मर्ज के बावजूद इनके हैं दिल की हालत ऐसा है ये है शान इसलिए हम आ रहे हैं फिर कर देते हैं ये रात और दिन के जग के बाद दीगे ऐसा कहीं बात बारिश शाम ही तस्लीम इख्तियार कर कि पूरी राहत हासिल हो शाम ही तस्लीम यानी जो हाथ ना लेकर है उसको उसको मांग ले तस्लीम कर ले पूरी राहत हासिल ये रात और दिन जो यज्ञ के बाद निकले आते रहते हैं क्या इनका लौटा देना तेरे काम में है जब रात आती है पाही जाती है खा तो राजी होना रहा यही हाल दिन का है ये दोनों तेरी खास के खिलाफ भी आते रहते हैं यही हाल लगाव का लड़का कि जो अल्लाह की तरफ से फैसला हो चुका है वो होकर रहेगा खास तेरी ख्वाहिश के मुताबिक हो तो राजी हो या नाराज यही हाल दिन का है یہ دونوں تیری خواہش کے خلاف یا ترقی حل کرو قدر کے خواہ تیرے نفع کے متعلق و نقصان کے تو راضی ہو نہ راضی آئے بغیر نہ رہے جو فیصلہ ہو چکا ہے جب شب افلاس آوے اس کو منظور کر اور روزے تمبری کو تقسیم کر اور جب شب مرض آوے اس کو تسلیم کر اور روزے آپ کے کو الوداع کہہ دے جس میں سنا اپنے حل کا واقعہ ہے اور جب مکروہات کی شب آئے تو اس کو قبول کر اور مرغوبات کے روز کو رخصت کر امراض و اسقام اور افلاس و آنکھوں ریزی کی شب کا راہ دلی سے استقبال کر یعنی تقدیر کے فیصلوں کو اپنے دل کے اندر سے اس پر راضی رہ کے راہ کر کہنا آسان ہے جس پر بیتتی ہے لیکن یہ اللہ والے جو کہہ رہے ہیں ان پر بیتتی ہے بیت حق تعالیٰ کے قضاء و قدر میں کسی شے کو بھی ناگواری یا اضطراب یا شکوا کر کے رد نہ کر ورنہ ہلاک ہو جائے گا اور تیرا ایمان جاتا رہے گا اور تیرا حق مقدر بن جائے گا میرا اور تیرا باطن مردہ ہو جائے گا اور باطن کیا ہے یہ باطن ذرا آج اب یہ چونکہ چلا آ رہا ہے مرموں اس لیے ہم پڑھتے جا رہے ہیں پھر عرض کر دوں ہماری عقلوں سے یہ بات ہے لیکن یہ ان کے اپنے احوال ہیں یہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کے اشعار پڑھ رہے ہیں نا جن کا نام بڑی محبت سے بڑے احترام سے بڑے عقیدت سے لیا جاتا ہے پیران پیر غوث العظم جن کے احوالات ہیں یہ ان کے اشعارات ہیں وہ گزرے ہیں اس میں سے یہ تو بتا رہا ہوں تو وہ تو اس زمانے کی بات میں نے اپنی حضرت کی سنا دی ابھی آپ کو وہ بھی گزرے ہیں تو اس لیے ایسی انہونی چیزیں نہیں ہیں اگر یہ کہہ رہے ہیں تقدیر پر راضی رہے کہ یہ تقدیر پر راضی ہیں ان حالات سے گزر چکے ہیں یہ انہوں نے چکھا ہوا ہے ان دونوں حالتوں کو اس لیے سنا رہے ہیں ناگواری یا اس طرح یا شکوا کر کے نظر کر وہاں ہلاک ہو جائے گا تیرا نام جاتا رہے گا تیرا فرم مقدر بن جائے گا تیرا باطن مردہ ہو جائے گا حق تعالیٰ نے اپنی ایک کتاب میں ارشاد فرمایا ہے کہ میں ہوں اللہ کہ بجز میرے کوئی معبود نہیں حق تعالیٰ نے اپنی ایک کتاب میں ارشاد فرمایا ہے میں ہوں اللہ کہ بجز میرے کوئی معبود نہیں جو شخص میری قضاء و قدر کے سامنے سر جھکائے اور میری ڈالی تکلیف پر صبر اور میری احسانات پر شکر کرے میں اس کو اپنے نزدیک صدیق درج کروں گا یہ ایسے نہیں ہے کون جو شخص میری قضاء قدر کے سامنے سر جھکائے اور میری ڈالی تکلیف پر صبر اور میرے احسانات پر شکر کرے میں اس کو اپنے نزدیک صدیق درج کروں گا اور جو میری قضاء و قدر کے سامنے سر نہ جھکائے اور میری تکلیف پر صبر اور میرے احسانات پر شکر ادا نہ کرے اس کو چاہیے کہ میرے اللہ علاوہ دوسرا پروردگار تلاش کرے تب اس کا مجھ سے کوئی واسطہ نہیں جب تو تقدیر پر راضی نہ ہوا اور تکلیف پر صبر نہ کیا اور احسان کو شکرگزار نہ بنا وہ تیرا رب نہیں اور اس کے سوا دوسرا رب تلاش کر اور دوسرا رب کوئی ہے نہیں اگر تو مرید بنتا ہے تو قضاء قدر پر راضی ہو اور تقدیر پر ایمان لا خاص شاید خیر ہو یا شر اور شیریں ہو یا تر اس بات کو یقینی سمجھ کہ جو کچھ بھی تکلیف تجھ کو پہنچی ہے وہ احتیاط کرنے سے ہرگز تل نہ سکتی تھی پھر ये बात हमारी अकल से हमारी समझ में नहीं है। एहतियात अपनी जगह पर है, लेकिन जब कुछ फैसला हो ही गया, आप समझे कि एहतियात के बावजूद ये बीमारी आनी ही थी। ऐसे डॉक्टर भी मिलेंगे जो बहुत एहतियात करते हैं, फिर वो बीमार पड़ जाते हैं, जो जानते हैं भी हैं कि ये होगा, ये यहां पर टकरी ये उसको फरमा रहे। एहतियात करने से हरगिज टल नहीं सकती थी, और जो कुछ तेरे हाथ से जाता था वो तेरे दौड़ धूप करने से हरगिज नहीं आ सकता था। देखिए मैं अक्सर अर्ज करता हूँ यह दुरुस्त का, एक लंबा बात चल रहा है, काफी अच्छे से चल रहा है, अभी थोड़ा थोड़ा थे ना इसमें है। हजरत के जितने बात हैं उनका तीन मजमून है उसके अंदर, एक तौहीद, तौहीद को भी बड़ी बारीकियों तक बयान करते हैं, हम तो तौहीद का नाम बोलते हैं, तौहीद से बहुत दूर है। दूसरा इत्तबाई शरीयत है, नादर शुदा शरीयत, उस पर अमल करना, उसकी तरफ भी बहुत देते हैं, है? और तीसरा तकदीर पर राजी रहना, यहां तकदीर को बयान कर। जब तेरे लिए ईमान मुताबिक हो जाएगा तब तो दरवाजे बलायत की तरफ बढ़ेगा, बस अल्लाह उन बंदों में से हो जाएगा जो बंदगी में रासिख हैं। वली की शिनाख्त यही है कि अपने जुमला अहवाल में अपने परवरदिगार के माफ़ रहा करता है, वो अदाए फर्ज और तर्क के महर्रमात के साथ चू व चरा के बगैर सत्तापा मुआफ़त बन जाता है। देखो वली जो है क्या शिनाख्त क्या है, अपने जुमला अहवाल में अपने परवरदिगार के माफ़ रहा करता है, और अदाए फर्ज और तर्क के महर्रमात के साथ चू चरा के बगैर सब तापा माफ़त बन जाता है, बस ला महला उसकी सोबत हक तआला के साथ दायमी हुआ करती है, कि हर वक्त उसके कुर्ब की नाइयत में रहता है, ना दाया रुख ना बाया ना पीछे बल्कि सब आगे का रुख, वो बन जाता है सीमा बिला पुश के, कुर्ब बिला बोध के, सफाई बिला कदूरत के, ख्याल बिला शर के। अल्लाह से मांगे, बातें ऊंचे दर्जे की हैं, कि अल्लाह कोई ज़र्रा हमें भी इसका नसीब हो, हमें ज़रूरत की बात की है, लेकिन ये इत्मीनान रखें हम पर इतने मुसायब नहीं आएंगे जी। वो तो जिसका जितना रुतबा होता है उसके मुताबिक होता है, लेकिन कुछ तो हो हमारे अंदर, ये चीज को कुछ हासिल करने की कोशिश तो करें, हमारे दिल के अंदर भी वो शफाफत आए, वो लताफत आए, उन गंदगियों से हमें भी निजात मिले, फिर कुछ चखेंगे है? तो भी तसव्वुफ तो इसकी ये इनका आला तरीन मुकाम है, हम चलना शुरू करेंगे ना तो इंशाल्लाह किसी न किसी दर्जे पर पहुंचेंगे। तो ये इब्तदा इसकी यही है जो अर्ज की जाती है, जिसकी हमारे यहाँ मश्क की जा रही है जिक्र कलबी की, ये इसकी इब्तदा है दिल की इसलाह के लिए, दिल की सलाहियत को दुरुस्त करने के लिए, दिल के अंदर है इस हकीकत को हासिल करने के लिए, दिल के अंदर शफाफत लताफत पाकिजगी और कुव्वत हासिल करने के लिए, जो अल्लाह के अचार पर डाल दे, हर नाफरमानी से रोक दे और उसकी तकदीर पर राजी रहने वाला बना दे, इसके लिए दिल के लिए मुख्तलिफ तरीके हैं। ये नक्शबंदी तरीका है, ये चिश्तिया तरीका है, ये सोहरवर्दिया तरीका है, ये कादरिया, ये तरीके हैं इलाज के है? तो हमारे यहाँ पर नक्शबंद तरीके की एक मशक की जाती है, वो क्या है जिक्र कलबी। मैं फिर अर्ज करता एक तरीका ये भी है, यही यानी क्या एक तरीका ये भी है, मखसूस पर नजर रखें, کہ مقصود ہمارا کیا ہونا چاہیے کہ ہمارا دل بھی باندھ جائے، سنور جائے، پاک ہو جائے، صاف ہو جائے، شفاف ہو جائے، اللہ کے عطا پر ابھارنے والا بن جائے، اللہ کے نافرمانی سے روکنے والا بن جائے، اس کی داڑھی تقدیر پر راضی جانے والا بن جائے، پھر دل کے اندر کی صلاحیت درست ہوگی، پھر اگلے درجات پھر بات کہیں، لیکن ابتدا اس سے ہے اور اس کا مستقل حکم بھی ہے، وَاذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْكُتُبِ وَالْآثَارِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ، فرمایا جا رہا ہے جس کا مفہوم ہے اپنے رب کو اپنے جی میں یاد کرو، یعنی اپنے دل حاجی کے ساتھ وہ پکارے لگا کے، وہ صبح بھی یاد کرو، شام بھی یاد کرو، کثرت سے یاد کرو، وہ غافل میں سے نہ ہو، تو دل کو غفلت سے بیدار کرنے کا قرآن ایک علاج یہ بھی بتا رہا ہے، اس دل میں چپکے چپکے کثرت سے اللہ کی یاد بسا دو، فذکرونی اذکرکم، اللہ فرما رہے ہیں جس کا مفہوم ہے جب تم مجھے یاد کرو گے میں بھی تمہیں یاد رکھوں گا، ہمارا یاد کرنا اللہ کے نام کے ساتھ ہے، اس جگہ فرما رہے ہیں واذکر اسم ربی کا و تبتل الیہ تبتیلا، رب کو اس کے نام سے یاد کرو، اسم سے یاد کرو، رب کا نام کیا ہے؟ اللہ، اس لیے ہمارا ذکر اسم ذات ہے، تبارک اسم ربی کا، رب کا اسم جو ہے بڑا متبرک ہے، تو ہماری اس کی مشق ہے کہ یہ نام دل کے اندر نقش کر دیں، اس نام کے دل میں تکرار کریں، اس سے دل کے اندر نورانیت آئے گی، شفافت آئے گی، لطافت آئے گی، قوت آئے گی، ہمت آئے گی، ہر اطاعت کے کرنے کی نافرمانی کو چھوڑ دے گی، یہ تصور کی مشق ہے کہ تصور سے دل پر لفظ لکھیں اللہ، خوشنما رنگ جس کو جو اچھا لگے، بعض مشاہد رنگی بتاتے ہیں ہمارے یہاں جو رنگ جس کو اچھا لگتا ہے، اور اس کی دل میں تکرار اپنے ارادے سے یہ تکرار اتنی کرنی کہ جس کا نام دے رہی ہوں، جس کو یاد کرنے ہیں، جس کو پکارنے ہیں، اس کا دھیان خیال ہمارے دل و دماغ میں رگ رشو ایسے سما جائے، تنہائیوں کے اندر بھی یاد رہے، جو اس کی ہر اطاعت کو ڈال دے، ہر نافرمانی سے روک دے، حرام کام سے روک دے، تو اللہ سے مانگے جو مقصود ہے وہ شفافت، وہ لطافت، وہ پاکیزگی، وہ قوت و ہمت اللہ نے عطا فرما دے، اب تھوڑی دیر کے لیے مشق کریں، یہاں تو ہم نے مشق کرنی ہے ایک ترتیب اور تعلیم کی، لیکن جو اصل فائدہ ہوگا وہ کیا ہے؟ وہ تنہائی میں رمبی کا تبتل کے لیے ہی کرتی کا، یہاں اسم کے ساتھ کہا گیا اور تبتل کے ساتھ تبدل کے تبتی کا تنہائی ہے، کہ تنہائی میں بیٹھ کر اپنے دل میں جو ہے اس تصور سے کہ اللہ لکھا ہوا ہے، اب دل میں اپنے ارادے سے تکرار کریں اس مبارک نام کی، اب تھوڑی دیر مشق کریں اس کی، اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وأصحاب سيدنا مولانا محمد بأدب كل ذرة حتى ألف ألف ذرة، يا أول الأولين، يا آخر الآخرين، يا ذا الكرم المتين، يا رحم المساكين، يا أرحم الراحمين، يا حي يا قيوم، لا إله إلا أنت برحمتك نستغيث، أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين، اللهم لك الحمد وإليك المشتكى وبك المستغاث وأنت المستعان، لا حول ولا قوة إلا بالله العلي العظيم، اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، اللهم ارزقنا حبك وحب من يحبك وحب عمر يبلغنا ولا حبك، الله متحن قلوبنا عن نفاق الله متحن قلوبنا عن عيدة ونبنى قلوبنا بنور معرفة وجهكم اللهم سلمنا وسلم ديننا وسلم إيماننا وسلم إسلامنا وثبت أقدامنا فانصرنا على القوم الكافرين اللهم إنا نسألك سعادة دارين ونعوذ بك من شقاء دارين اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم